नमस्कार, फ्रीडम चौतारी पडकास्ट को नया श्रृंखला में यहाँलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी विगत लामो समयदेखि सूचना को हक सम्बन्धी ऐन को प्रयोग गरी खोजमूलक समाचार संप्रेषण में सक्रिय रूप में रहेको लोकान्तर.com अनलाइन पत्रिका का पत्रकारहरूसँग कुराकानी गर्दैछौं। लोकान्तर.com अनलाइन पत्रिकाले उक्त ऐनको प्रयोग गरी 50 श्रृंखला भन्दा बढी रूपमा खोजमूलक समाचार प्रस्तुत गर्दै आएको छ। सूचनाको हक सम्बन्धी ऐनको प्रयोगबाट माग गरेको सूचनापछि के कस्ता विषयहरू फेला परे, कस्ता कस्ता विषयहरूको समाचार बने, सूचना माग गर्दा के कस्ता चुनौतीहरू आइपर्यो, सजिलै सूचना पाइयो पाइएन, सूचना पाउनको लागि के कस्ता कदम चाल्नु पर्यो, मागेको सूचना सहज रूपमा पाइरहनु भएको छ कि छैन, अथवा कुनै निकायले सूचना दिन कन्जुसाई गरिरहेका छन् या छैनन्, सूचना मागपछि बनेका समाचारबाट के कस्ता प्रभाव परे, के परिवर्तनहरू भए, सार्वजनिक निकायमा हुने भ्रष्टाचार व्यतिथि अपारदर्शिता प्रति सूचनाको हकको प्रयोग र यसबाट बनेका समाचारको प्रभाव कस्तो रह्यो भन्ने विषयमा कुराकानी गर्दैछौ। सोही विषयको छलफलका लागि आज हामीसँग हुनुहुन्छ लोकान्तर.com अनलाइन पत्रिकाका समाचार संयोजक एवं विशेष तथा खोजमूलक समाचारमा कलम चलाउने पत्रकार रामचन्द्र भण्डारी।
नमस्कार, म रामचन्द्र भण्डारी।
साथै प्रशासनिक क्षेत्रसँग सम्बन्धित राज्यको विभिन्न निकायसँग सूचनाको हकको प्रयोग गरी खोजमूलक समाचार सम्प्रेषणमा सक्रिय रहनुभएका पत्रकार नारायण अर्याल।
नमस्कार, म नारायण अर्याल।
सूचना मागपछि आएका विभिन्न चुनौती र समाचार सम्प्रेषणपछि के कस्तो प्रभाव पर्यो त सुनौ आजको पडकास्ट। अब म विषय वस्तुतर्फ केन्द्रित हुन्छु। सूचनाको हकको प्रयोग गरी सूचना माग्ने प्रचलन किन बसाउनु भएको, के छ यस विषयमा, के प्रश्न पार्नुहुन्छ कि?
त्यो अहिले हामीले राज्यबाट जति पनि सूचनाहरू नागरिकमा पुर्याउनु पर्ने हो, सम्प्रेषण गर्नुपर्ने हो, त्यो सूचनाहरू चाहिँ सहज रूपमा पाइने अवस्था छैन। सूचना लुकाउने प्रवृत्ति चाहिँ अहिले पनि यथावत नै छ। पहिलेदेखि नै यो चाहिँ राज्यले चाहिँ सही सूचना, वास्तविक सूचना जनतासम्म, पाठकसम्म, त्यसपछि नागरिकसम्म चाहिँ पुर्याउन नखोज्ने पहिलेदेखि नै हो। त्यो प्रवृत्ति अहिले पनि कायमै छ। त्यसकारण हामीले चाहिँ केही सूचना, यस्ता सूचनाहरू जुन राज्यले लुकाउन खोजेको छ, ती सूचनाहरू जनतामा पुर्याउन सकियो भने जनतामा एक किसिमको अवेरनेस पनि हुने, अर्को हिसाबले चाहिँ राज्यले लुकाउन खोजेका सूचनाहरू सम्प्रेषण गरिदिँदाखेरि त्यसमा हुन सक्ने गलत कामहरू पनि जनतामा आउने र त्यसले चाहिँ केही हदसम्म स्थिति बस्नलाई केही हदसम्म चाहिँ सुशासनको प्रत्याभूति हुन सक्छ भन्ने हिसाबले हामीले यसलाई प्रयोग गरेका हौँ। अर्को कुरा चाहिँ सूचनाको हक नै किन भन्ने कुरामा चाहिँ अहिले हामीलाई कानुनी रूपमा उपलब्ध हकहरूमा चाहिँ सूचनाको हक सम्बन्धी ऐन प्रयोग गर्दा केही सूचनाहरू पाउन सकिन्छ भन्ने हो। हुन त यसमा पनि अहिले विभिन्न किसिमका चाहिँ अवरोधहरू, विभिन्न अन्य ऐनहरू देखाएर सूचना पनि वास्तविक सूचना नदिने, सूचनालाई तोडमोड गर्ने प्रवृत्ति पनि छ। त्यो हुँदा हुँदै पनि सूचनाको हक प्रयोग गर्दाखेरि चाहिँ केही हदसम्म लुकाइएका सूचनाहरू प्राप्त गर्न सकिन्छ भन्ने हिसाबले नै हामीले यो सूचनाको हक प्रयोग गरेर चाहिँ सुरु गरेका हौँ समाचार बनाउनको लागि। र केही हदसम्म सफलता पनि मिल्यो भन्नुपर्छ। हामीले यसको प्रयोग गरेर यस्ता सूचनाहरू प्राप्त गरेका छौँ जुन चाहिँ आएका थिएनन्, यस अगाडि चाहिँ हामीले सामान्य रूपमा गएर माग्दाखेरि उपलब्ध हुँदैन जुन सूचनाहरू, ती सूचनाहरू चाहिँ हामीले सूचनाको हक प्रयोग गरेर प्राप्त गरेका छौँ र त्यसलाई सम्प्रेषण पनि गरेका छौँ पाठकहरूमा।
लोकान्तर अनलाइनका सहकर्मीहरूबाट सूचनाको हक सम्बन्धी ऐन प्रयोग गरी कतिवटा सूचना कुन कुन विषयमा सम्भव भएसँग खोजमूलक समाचार प्रकाशन गर्नुभयो, एक्ज्याक्ट डाटा नभए पनि यसलाई कसरी चाहिँ हामीले गरिरहेका छौँ त्यो बारेमा के?
अब हामीले नेपालको संविधान अन्तर्गत ऐनले दिएको जुन चाहिँ अधिकार छ त्यसलाई प्रयोग गरेर सूचनाहरू संकलन गर्ने काम त करिब करिब 100 नै गरिसकेका छौँ। हामीले 100 सूचनाहरू चाहिँ त्यसरी संकलन गरेका छौँ, तर प्रकाशनकै सन्दर्भमा अहिलेसम्म हामीले ठ्याक्कै त्यसलाई भाग बनाएर, त्यसलाई पार्टमा विभाजन गरेर चाहिँ 50 भाग हामीले प्रकाशन गरेका छौँ। र क्षेत्रगत हिसाबले भन्नुपर्दाखेरि विशेष गरेर अहिलेसम्म लोकान्तरको तर्फबाट हामीले नेपाल सरकारका मन्त्रालयहरू, विभागहरू र केही आयोजनाहरू अनि त्यसपछि संस्थानहरूसँग चाहिँ हामीले सूचना माग गरेका छौँ।
अब यसमा कस्ता कस्ता विषयहरू समेटिएका छन् सूचना माग गर्दाखेरि, कुन विषयसँग चाहिँ अलिक केन्द्रित भएर हामीले सूचना मागेका छौँ?
खास गरी हामीले मागेको सूचना एउटा त ऐनमै व्यवस्था गरिएको प्रत्येक 3 महिनामा खर्चको सार्वजनिक गर्नुपर्छ भन्ने चाहिँ सूचनाको हक सम्बन्धी ऐनमै चाहिँ व्यवस्था गरिएको छ होइन। तर त्यो चाहिँ नेपाल सरकारका यी निकायहरूले स्वयं प्रधानमन्त्री कार्यालयदेखि लिएरका मन्त्रालयहरूले विभागहरूले आयोगहरूले संस्थानहरूले त्यो काम गर्दैनन्। जुन चाहिँ उनीहरूले स्वत प्रकाशन गर्नुपर्ने विषयवस्तुहरू हुन् त्यो किन गरेनन् भन्ने विषय त त्यो आफ्नो ठाउँमा होला। हामीले अहिलेसम्मको चरणमा हेर्दाखेरि तिनै त्यहीसँग रिलेटेड उनीहरूको सामान्यतया कार्य सञ्चालनसँग सम्बन्धित भएका खर्चका विषयवस्तुहरू जुन चाहिँ नि स्टेसनरी मसलन्द र दैनिक क्रियाकलापमा हुने खर्चसँग रिलेटेड र केही भौतिक पूर्वाधार त्यहाँको चाहिँ निर्माण पुननिर्माण मर्मत लगायतको क्षेत्रमा र त्यसपछि उनीहरूले केही विषयवस्तुहरू चाहिँ उनीहरूले लिने सेवा सुविधा लगायतका कुराहरूसँग रहेर हामीले चाहिँ
हामीले गाडीका सन्दर्भमा पनि यो सिरिजमा चाहिँ हामीले सरकारी सवारी साधनको दुरुपयोग भइरहेछ भन्ने हिसाबले नै हामीले सूचना मागेका थियौँ। सरकारी सवारी साधनको प्रयोगको अवस्था के छ हेर्ने दुरुपयोग अब केलाई भन्ने केलाई चाहिँ सदुपयोग भन्ने भन्ने त बहसको विषय होला। हामीले चाहिँ सामान्यतया चाहिँ कानुनले ऐनले जसलाई चाहिँ सवारी सुविधा दिने भनेर उल्लेख गरेको छ सहसचिव र सचिवलाई चाहिँ सवारी सुविधा उपलब्ध गराउने भन्ने छ। अहिले सवारी साधन कसले प्रयोग गरिरहेछन् कतिवटासम्म प्रयोग गरिरहेछन् भनेर बुझ्नको लागि चाहिँ हामीले यो सवारी साधनको अवस्थाबारे पनि सूचना मागेका थियौँ। यो चाहिँ सबै मन्त्रालयहरूसँग विभागहरूसँग सम्भवतः हामीले मन्त्रालय त्यसपछि विभिन्न केन्द्रीय कार्यालय गरी 50-60 भन्दा बढी कार्यालयसँग त गाडीसँग सम्बन्धित सूचना नै मागेका थियौँ।
गाडीसँग मात्रै रिलेटेड 60 भन्दा बढीसँग
त्यसैसँग सम्बन्धित समाचारहरू छन्। अरू चाहिँ हामीले सिरिजमा प्रकाशन गरेको पनि सवारी साधनसँग सम्बन्धित नै हो। अन्य समाचारहरूलाई हामीले अन्य यसरी सिरिजको रूपमा नगरे पनि खोजमूलक समाचारकै रूपमा प्रकाशन गरेका छौँ। तर सिरिज वाइज रूपमा चाहिँ सवारी साधनसँग सम्बन्धित समाचारहरू प्रकाशन गरेका छौँ हामीले।
सूचना मागपछि कस्ता कस्ता विषयहरू फेला परे कस्ता कस्ता संसार बने हुन्छ नि अलिकति चर्चित हुने खालको अथवा त्यहाँको चाहिँ केही भण्डाफोर हुने खालको कस्ता कस्ता विषयहरू समेटिए केही छ त्यस्तो?
पहिलो कुरा त हामीले गाडीसँग सम्बन्धित सूचना माग्यौँ। सूचना माग्दा कस्तो देखियो भने पहिलो कुरा चाहिँ गाडीको प्रयोगको कुरामा गाडीको सुविधा पाउने जुन चाहिँ ऐन अनुसार नै सुविधा पाउने भनेर चाहिँ सचिव र सहसचिव उल्लेख छन्। उनीहरूले पनि आफूले पाउने सुविधाभन्दा बढी गाडी प्रयोग गरिरहेको मन्त्रीहरूको हकमा पनि मन्त्रीहरूले दुईवटा गाडीसम्म ल एउटा चाहिँ गृह मन्त्रालयले कार्यगढका लागि उपलब्ध गराउने गाडी भयो अर्को चाहिँ मन्त्रालयबाट सुविधाको रूपमा उपलब्ध गराउने गाडी भयो दुईवटासँग ल सामान्य नै भयो। त्यसभन्दा बढी पनि स्वकीय सचिवलाई गाडी आफ्ना श्रीमतीसम्मलाई गाडी हामीले केही समय अगाडि पनि एउटा समाचार प्रकाशन गराएका थियौँ। अन्तिम समयमा उहाँले चाहिँ मन्त्री छाडिसकेपछि सेठको उहाँले चाहिँ आफूले मन्त्री छाडेको मन्त्री उहाँबाट मन्त्री परिषदबाट हटाइएको 15-20 दिनसम्म पनि गाडी दुईवटा गाडी चाहिँ रिटर्न गर्नुभएको थिएन। उहाँले 5-6 गाडी लिनुभएको थियो जुन चाहिँ आफैमा त्यो गलत थियो। त्यो हुँदाहुँदै पनि उहाँले चाहिँ गाडी रिटर्न गर्नुभएको थिएन हामीले त्यो पनि समाचार प्रकाशन गरेका थियौँ। हामीले त्यो चाहिँ के भएर हामीलाई सपोर्ट भयो भने हामीले पहिला चाहिँ त्यहाँ मन्त्रालयबाट सूचना माग गरेका थियौँ कतिवटा गाडी चाहिँ छ मन्त्रालयमा कसले प्रयोग गरिरहेछ भन्ने एक हिसाबले हामीलाई त्यो सपोर्ट थियो। अरू हामीले त्यो खोज हामीले चाहिँ सूचनाको हक प्रयोग गरेर मागेको सूचना प्लस हामीले चाहिँ त्यहाँबाट स्रोत हाम्रो चाहिँ स्रोत प्रयोग गरेर मागेको सूचना जुन चाहिँ सूचनाको हकमा चाहिँ कतिपय अवस्थामा चाहिँ कस्तो पनि भएको छ भने वास्तविक सूचना चाहिँ लुगाइदिने क्या तोडमोड गरेर दिने त अलिक कम समस्या छ तर लुगाइदिने चाहिँ वास्तविक नदिने भन्ने समस्या पनि छ। त्यसमा चाहिँ विभिन्न कागजी कुराहरूलाई यताउता पारेर यो हाम्रो गाडी होइन यो चाहिँ फलानु विभागको गाडी यो चाहिँ फलानुको गाडी हाम्रो मन्त्रालयको गाडी मात्रै हामीले दिने हो भन्ने हिसाबले दिएको पनि छ। त्यो हिसाबले चाहिँ हामीले यसरी सूचना ल्याउँदाखेरि चाहिँ गाडी बढी प्रयोग गरिरहेको सुविधाभन्दा भन्ने एउटा हामीले पायौँ। दोस्रो कुरा चाहिँ हामीले अर्को के पनि पायौँ भने जो चाहिँ सुविधा नपाउने तहका कर्मचारी हुन् उपसचिव भए त्यसपछि शाखा अधिकृत भए नासुसम्म पनि नासुसम्मले पनि गाडी प्रयोग गरिरहेको त्यहाँ चाहिँ विभिन्न कोही चाहिँ मन्त्रीको सचिवालयमा छु म नासु भए पनि मैले गाडी प्रयोग गर्न पाउँछु भन्ने हिसाबको मानसिकता कसैमा देखियो भने कसैले चाहिँ उपसचिवहरू त लगभग नाराजी सबै मन्त्रालयमा त्यस्तै अवस्था छ होइन के छ उपसचिवहरू गाडी प्रयोगको तपाईँले पनि हेर्नु भएको छ सूचना माग गर्नुभयो सामान्यतया चाहिँ उपसचिवहरू सबैले गाडी चढिरहेको देखिन्छ होइन।
अब जस्तो कस्तो छ भने अब हामीले सूचनाको हकलाई प्रयोग गरेर त्यसरी सवारी साधन सम्बन्धी सूचनाहरू माग गर्दाखेरि कतिपय मन्त्रालयहरूले विभागहरूले गाडी चाहिँ उपलब्ध गराउने सन्दर्भमा विभिन्न विभाग त्यहाँभित्रका मन्त्रालयमा चाहिँ विभिन्न विभागमा शाखा महाशाखाहरूलाई त्यो नाममा चाहिँ गाडी राख्ने र त्यसपछि त्यो गाडी चाहिँ नि उपसचिवलाई तल चाहिँ अधिकृतलाई नासुलाई उसले पनि त्यहाँको खरदार पनि चाहिँ त्यहाँ पावरफुल रहेछ भने त्यो खरदारले समेत सवारी साधन प्रयोग गर्ने गरेको चाहिँ लेखिन्छ। अब त्यो चाहिँ जस्तो यो फेरि सिधै अब हामीले लेख्ने सन्दर्भमा त लेखिसकेका छौँ कि जस्तो नेपाल सरकारको मन्त्री परिषदबाट स्वीकृति लिनुपर्ने त छैन, यो अर्थ मन्त्रालयको अर्थमन्त्रीले स्वीकृत गर्ने गरी चाहिँ कार्य सञ्चालन निर्देशिका यिनीहरूले बनाउँछन्। त्यहाँ स्पष्ट यिनीहरूले चाहिँ लेख्ने पनि गरेका छन् होइन, यसरी यसरी फल्नुले चाहिँ सवारी साधन पाउने, फल्नुले नपाउने, इन्धन यति पाउने, उति पाउने भन्ने यो व्यवस्था यिनीहरूले गरेकै छन्। स्पष्ट रूपमा चाहिँ निर्देशिका नै बनाएर त्यही निर्देशिकालाई चाहिँ कतिपयले घोषित रूपमा उल्लङ्घन गरेका छन्। मतलब व्यक्तिलाई नै तोकेर चाहिँ अधिकृतलाई दिन्छन्, उपसचिवलाई दिन्छन्, नायब सुब्बालाई दिन्छन्, क्षमतावान रहेछ भने चाहिँ अथवा पावर भएको रहेछ भने खर्दाले चढेको चाहिँ देखिन्छ भने चाहिँ नि कतिपयले अफिसियल कामको लागि कार्यकै कामको लागि प्रयोग गर्दै आएका छौँ, यसलाई पुलमा राखेका छौँ भनेर तपाईँको जस्तो हामीले पछिल्लो चाहिँ अङ्कमा प्रकाशन पनि गरेका छौँ। जस्तो गृह मन्त्रालयको हामीले पछिल्लो अङ्कमा प्रकाशन गर्ने सन्दर्भमा डाटा पाउन सकेनौँ। तपाईँको सबैभन्दा धेरै त्यही कार्य सञ्चालन निर्देशिका तयार गर्ने अर्थ मन्त्रालयले नै गाडीको दुरुपयोग गरेका छ होइन, प्रत्येक कर्मचारीलाई उसले सवारी साधन उपलब्ध गराएको छ जुन कुरा चाहिँ नि त्यसकै निर्देशिकाले मिल्दैन, यो खालको स्थिति देखिन्छ।
शाखामा दुई तिनटासम्म चाहिँ गाडी छ, त्यो शाखाको नेतृत्व चाहिँ गर्छन् उपसचिवले, त्यसपछि त्यो गाडी चाहिँ अधिकृतले नै चढ्ने, नासुले नै चढ्ने, अनि फेरि कार्यालय काममा त ल ठिक छ, जनतालाई सेवा दिने हिसाबले कार्यालय काममा प्रयोग गर्नु, कार्यालय समयभित्र गाडी कार्यालयबाट लिएर जाने, ल्याएर छोड्ने, त्यतिसम्म त ल ठिक छ, आफ्नै घरमै लैजाने, उस्तै पऱ्यो भने बिदाको दिन पनि लिएर हिँड्दिने, त्यो किसिमको समस्या चाहिँ छ पुलको गाडीको सन्दर्भ। अर्को चाहिँ यो मर्मत त्यसपछि इन्धनको सन्दर्भ पनि यति व्यथित छ कि
त्यही त एक्चुली यहाँ लोकान्तरबाट गरेको एउटा मैले पनि संसार पढाएको थिएँ, जस्तो त्यो गाडीमा स्पिकर राखेर चाहिँ मर्मतमा अनियमितताको विषयमा पनि थियो।
त्यो चाहिँ कस्तो हो भने यो चाहिँ संसद सचिवालयको हो, संसद सचिवालयको चाहिँ गाडी पछिल्लो समय 10 गाडी हेर्न नारायणजी 10 गाडी खरिद गरेका थिए स्कर्पियो सभापतिहरूका लागि भनेर, त्यो सभापतिहरूको लागि खरिद गरेको स्कर्पियोमा चाहिँ उनीहरूले के गरेछन् भने त्यसलाई कसरी सस्तो बनाउन सकिन्छ, कम मूल्यमा कसरी प्राप्त हुन्छ भन्ने हिसाबले चाहिँ सबै सामान नकली त्यो जुन चाहिँ पछि गाडी किनिसकेपछि त्यसलाई चाहिँ डेकोरेसनको लागि अन्तिममा हाल्ने सामानहरू जति हुन्छन् त्यो गाडीमा चाहिँ राख्ने टावेल भयो, त्यसपछि त्यसमा जोड्ने स्पिकर भयो, स्पिकरको सन्दर्भमा चाहिँ के गरेछन् भने त्यो गाडीमा आउने वास्तविक स्पिकर जुन त्यो कम्पनीको आउने हो त्यसलाई निकालेर चाहिँ नक्कली हालेछ, जुन बजारमा चाहिँ सस्तोमा पाइन्छ त्यो हालेर त्यो चाहिँ वास्तविक स्पिकर चाहिँ उनीहरूले कहाँ पुर्याए, उनीहरूले आफूले प्रयोग गरे के गरे त्यो, अनि त्यसपछि त्यो टावेल चाहिँ एकजना सभापतिले नै मलाई नै भन्नुभएको थियो, म समाचारका लागि जाँदाखेरि के भन्नुभएको थियो भने त्यो टावेल चाहिँ धोएको रे, धुँदाखेरि त पुरै त्यो होली खेल्नलाई तयार पारेको कलर जस्तो एकै दिनमा खराब खुरुम कलर नै जाने, त्यो धुवा छुवा, अनि त्यसपछि धोइसकेपछि पुछ्न थाले मुखाभरि भुवै भुवा हुने, त्यस्तो टाइपका चाहिँ सामानहरू राखेर त्यो डेकोरेसन गर्ने लगभग 190,000 कति समथिङ खर्च गरेका छन् एउटा गाडी बराबर, त्यो पैसा चाहिँ पुरै त्यसरी वेस्टेज सामानहरूमा चाहिँ खर्च गरेको हो। अरू चाहिँ त्यो गाडीहरूको चाहिँ सामानहरू पनि जति सक्दो नक्कली हालेर त्यो कम्पनीले पहिला गाडी प्राप्त हुँदा जति हुने छ त्यसमा चाहिँ थप्ने सामानहरू चाहिँ जति सक्छ नक्कली हालेर त्यसमा चाहिँ पैसाको अनियमितता भएको भन्ने थियो। त्यो चाहिँ संसदमा एउटा समिति पनि बन्यो, सभामुख र राष्ट्रिय सभाध्यक्षको बलमा चाहिँ संसदीय समितिका सभापतिहरू सम्बन्धित एउटा समिति थियो मान्य रामनारायण भण्डारीको समितिमा, समितिले एउटा अध्ययन पनि गर्यो, त्यो अध्ययन चाहिँ कस्तो भयो भने उहाँहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयबाट उपसचिवको नेतृत्वमा त्यहाँ कर्मचारीहरू मगाएर हेर्नुभयो खरिद प्रक्रिया के कसो, खरिद प्रक्रियामा समस्या छ कि छैन भनेर हेर्नुभयो, कागज त यिनीहरूले मिलाएकै हुन्छ, अनि त्यसपछि त्यहाँ देख्दा देख्दै पनि उहाँले त्यहाँ चाहिँ एक दुईजना सभापतिले भन्नुहुन्थ्यो अनियमितता भएको छ देखिन्छ, यत्रो गाडी किन्दाखेरि एउटा गाडी फ्रीमै पनि उपलब्ध गराउँछन् त्यो उपलब्ध गराउनेले, पहिला पनि हामीले त्यसरी गाडी खरिद गर्दाखेरि 10 भन्दा बढी गाडी खरिद गर्दाखेरि एउटा गाडी चाहिँ फ्रीमा उपलब्ध गराउने गरे पनि यो त्यो फ्रीमा उपलब्ध गराएको पनि डाटा देखिन्न, त्यो पनि किनेकै कागज छैन, कागजी रूपमा मिलाएछन्, अब त्यो सार्वजनिक खरिद अनुगमन कार्यालयले के हेर्ने, कागज प्रक्रिया अनुसार छ कि छैन, खरिद प्रक्रिया खरिद नियमावली अनुसार खरिद गराएको छ कि छैन भन्ने हेर्छ, तर व्यावहारिक रूपमा हेर्दा के देखिन्छ भने सामान नक्कली हालेछ, त्यसपछि गएर फ्रीमा पाउने गाडी पाउन सक्ने सम्भावना जुन उहाँहरूले नै उल्लेख गर्नुहुन्छ त्यो गाडी पनि किनेकै छ, अनि बजारमा पनि अधिकतम मूल्य त्यत्रो गाडी किन्दा पनि अलिकति पनि छुट भएको छैन, बजारमा जति मूल्य पर्ने अधिकतम मूल्य तिरेर किनेको छ भनेपछि त व्यावहारिक रूपमा यता हुनुको अनियमितता देखियो, तर गरे के भने कागजी रूपमा मिलाएछन् त्यो कुरा त्यतिकै झाँसिस हो, यो अर्को कुरा मैले तपाईँलाई इन्धनको भन्दा चाहिँ इन्धनमा पनि चाहिँ एकदम मनमानी देखियो होइन आरामले कुनैमा चाहिँ कति इन्धन कुनैमा कति इन्धन इन्धनमा एउटा चाहिँ थिति काहीँ पनि बसेको देखिएन मर्मतको मान त्यही थियो हामीले समाचार गरेका थियौँ जुन कुरो नारायणजीले पनि भन्नुहुन्छ
जस्तो त्यसमा के छ इन्धनको सन्दर्भमा उनीहरूले त्यो निर्देशिकामा नै व्यवस्था गरेका छन् विशिष्ट श्रेणीको कर्मचारीले कति पाउने र अन्य कर्मचारीहरूले कति पाउने भनेर चाहिँ मोटरसाइकललाई पनि दिने व्यवस्था गरेका छन् जबकि सवारी साधन दिने व्यवस्था छैन अधिकृतदेखि नासु अथवा अरू कार्यालय सहयोगीसम्मलाई पनि मन्त्रालयहरूले विभागहरूले चाहिँ मोटरसाइकल उपलब्ध गराएका छन् त्यो पनि नियम उपलब्ध गराएको नियमसँग त देखिँदैन तर उनीहरूले मोटरसाइकल उपलब्ध गराउने विषय उल्लेख नगरे पनि निर्देशिकामा फेरि मोटरसाइकललाई इन्धन दिन सकिने व्यवस्था गरेका छन् अब विशिष्ट श्रेणीका कर्मचारीले तोकिएको भन्दा धेरै तोकिएको भन्दा धेरै लिने गरेको हामीले सबै सूचनामा प्राप्त गरेका छौँ र त्यो उल्लेख पनि गरेका छौँ
सचिवले 100 लिटर र सहसचिवले 70 लिटर इन्धन भन्ने चाहिँ सामान्यतया देखिन्छ भने प्राय ठाउँमा चाहिँ 150, 170, 120 यस्तो लिटर चाहिँ इन्धन दिएका
छन् क्या त्यसै गरी मन्त्रीले लिने सन्दर्भमा पनि मन्त्रीले त झन् अब तपाईँको इन्धन लिने इन्धनको सुविधा मन परिरहनाले होइन उनले कति लिने भन्ने नै त्यो लिमिटै देखिँदैन अब त्यहाँ निर्देशिका मात्रै तोकिएको छ तर उनको चाहिँ कुनै पनि मन्त्रीको एउटाको मात्रै भन्न पनि जरुरी नै छैन यो विषय त किनकि सबैको देखिन्छ कि तपाईँको चाहिँ लिमिट भन्दा धेरै माथि क्रस भएको देखिन्छ अब त्यो हामीले समाचारमा पनि प्रकाश
मर्मत त्यो हामीले भनिरहेको थियौँ मर्मतको सन्दर्भमा पनि त्यस्तै रहेछ मर्मतको एउटा म आफैले पनि न्युज गरेर नारायणजीले नै सूचना ल्याउनु भयो त्यो सूचनालाई चाहिँ एनालाइसिस गर्दै जाँदाखेरि थप त्यहाँ गएर बुझियो थप कलेक्ट गरेर मर्मतको सन्दर्भमा पनि एउटा यस्तो समस्या छ कि मर्मतमा चाहिँ जति पनि खर्च गर्दै हुने क्या मर्मतमा एउटा गाडी बिग्रिया हो कि होइन त्यो चाहिँ मर्मत गर्नुपर्ने हो कि होइन त्यो कुरा कुनै पनि हाम्रोमा चाहिँ कसैले चाहिँ हेर्दैन कसैले पनि हेर्दैन गाडी अब ड्राइभरले चाहिँ गाडी मर्मत गर्नुपर्ने भयो भनेपछि ल कहाँ जाने एउटा चाहिँ सामान्यतया तिनीहरूले गएर अहिलेसम्म चाहिँ प्रायमा चलन चाहिँ के रहेछ भने कुनै एउटा चाहिँ ग्यारेजमा गएर कति लाग्छ त्यसको खर्च भनेर एउटा इस्टिमेट ल्याएर बुझाउने इस्टिमेट पनि जतिको ल्याएर बुझाए पनि भयो त्यो इस्टिमेटमा भनिए अनुसार चाहिँ मर्मत गर्नुपर्ने हो कि होइन भन्ने हेर्ने कुनै पनि निकाय पनि छैन हेर्ने त्यो प्रकारको जनशक्ति पनि छैन मन्त्रालयहरूमा एउटा ड्राइभरले चाहिँ ल मर्मत गर्नु पर्यो भनेर एउटा इस्टिमेट गरेर ल्याउँछ मानौ एउटा गाडीको ब्रेक चाहिँ बिग्रिया छ त्यसको ब्रेक मात्रै बिग्रिया छ भने पनि ड्राइभरले चाहिँ यसको क्लच प्लेट पनि गयो अर्को के पनि गयो अर्को पनि गयो भनेर बनाएर ल्यायो भने पनि ल ठिक छ भन्ने अर्को त्यहाँ आयो एउटा स्वीकृत गर्ने हुन्छ प्रायमा चाहिँ सहसचिवले चाहिँ मर्मत गर्न जानु पर्यो भन्ने भएपछि स्वीकृत गर्ने एकजना अधिकारी तोकिया हुन्छ कहीँ उपसचिव कहीँ सहसचिव छन् त्यहाँ स्वीकृत गर्नुको विकल्पै हुँदैन स्वीकृत गरिदियो गरेपछि भुक्तानी प्रक्रियासम्म पनि त्यस्तै गरी जान्छ त्यो मर्मत गर्नुपर्ने हो कि होइन वास्तविक मर्मत गर्नुपर्ने अवस्था थियो कि थिएन खर्च चाहिँ त्यो सही ढङ्गले भएको छ कि छैन भन्ने हेर्ने पनि रुल्स एन्ड रेगुलेसन पनि छैन त्यो ढङ्गको बढी पनि छैन मन्त्रालयहरूमा केही मन्त्रालयमा यातायात मन्त्रालयमा त्यसपछि गएर ऊर्जा मन्त्रालयमा त्यहाँ जनशक्ति हुन्छ नि त्यो किसिमको त्यो किसिमको जनशक्ति भए मन्त्रालयमा पनि त्यसको सही ढङ्गले सदुपयोग भए देखिँदैन पछिल्लो समय म त्यहाँ जाँदा ऊर्जा मन्त्रालयमा चाहिँ हामीले संयन्त्र बनाउँदैछौँ जसले चाहिँ गाडीहरू मर्मत गर्नुपर्ने हो कि होइन वास्तविक रूपमा त्यसको आवश्यकता छ कि छैन भनेर चाहिँ हेर्छ त्यसले स्वीकृति नगरिकन मर्मत नगर्ने बनाउँछौँ भन्दै हुनुहुन्थ्यो त्यसले पछिल्लो समय एक महिना यता चाहिँ
त्यो विषय जस्तो हामीले समाचार प्रकाशन गऱ्यौँ ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको त्यहाँको सहरी साधनको मर्मत सम्बन्धी अनियमितता प्रयोग सम्बन्धी अनियमितताको समाचार प्रकाशन भइसकेपछि त्यहाँ केही ध्यान आकर्षण भएको भन्ने कुरा त्यहाँको कर्मचारीहरूले पनि जनाए होइन अब त्यो व्यवहारमा त हामीले अब दिनकै उनीहरूको चाहिँ निगरानी गर्ने कुरा भएन मन्त्रीले पनि सहरी साधनको संख्या कटौती गरे भन्ने कुरा गरे त्यो के कति गरे त्यो उनीहरूले भनेको आधारलाई बनाएर फेरि हामीले समाचार पनि समाचार प्रभावको रूपमा प्रकाश अन्त गऱ्यौँ अब मर्मतकै सन्दर्भमा पनि उहाँ जुन आशिष सरले भर्खरै भन्नुभयो त्यहाँ चाहिँ पछिल्लो समय उनीहरूले चाहिँ एउटा समिति मर्मतसँग सम्बन्धित एउटा समिति तपाईँहरूको समाचारको कारणले गर्दाखेरि हामीले बनाएका छौँ र अब सवारी साधन मर्मत हुँदाखेरि त्यो समितिबाट स्वीकृत गराएर आवश्यक सबै प्रक्रिया पुरा गरिसकेपछि मात्रै चाहिँ मर्मत हुन्छ यो चाहिँ एउटा सकारात्मक चाहिँ काम भयो भन्ने प्रकारको चाहिँ नि त्यहाँबाट हामीले सूचना प्राप्त चाहिँ गरेका छौँ
हकसँग सम्बन्धित ऐन प्रयोग गरेर हामीले ल्याएको सूचना र त्यसमा त्यसका आधारमा बनेका समाचारहरूको आधारमा चाहिँ भाव हो यो चाहिँ सबै सूचनाको हकसँग
ठिक छ यो त सवारी साधनको अनियमितताको विषयमा कुरा उठ्यो लोकान्तर अनलाइनले गरे त्यो पेन ड्राइभ, त्यसपछि गिलास, टावेल एक रुपियाँमा खरिद गरे भन्ने एउटा त्यो संसार पनि पढाएको थिएँ मैले, त्यो विषयमा चाहिँ के हो अलिकति प्रश्न भन्ने?
यो के रहेछ भने
यो कुन मन्त्रालयले यस्तो गरे हो के हो?
मन्त्रालय नि यो त सबै मन्त्रालयसँग सम्बन्धित छ, प्रधानमन्त्री कार्यालयसँग
सम्बन्धित छ।
अब यो राष्ट्रपतिले लिने, उपराष्ट्रपतिले लिने अथवा सबै भिभीआइपीहरूले लिने सुविधासँग पनि यो सम्बन्धित छ। अझ त्यो तपाईँले भन्नुभएको समाचार त खास भिभीआइपीसँगै रिलेटेड समाचार हो। अब यसमा चाहिँ हुन हामी त्यो टेन्डरसँग टेन्डर एनालाइसिसकै स्तरमा चाहिँ त्यो स्तरमा मैले मेरो आफ्नो ठाउँबाट भन्दा त्यो स्तरको अध्ययन चाहिँ मैले गरिसकेको छैन। तर सधैँ हिसाबले नै हेर्दाखेरि के देखिन्छ भने टेन्डरकै प्रक्रियामा पनि केही कमजोरी चाहिँ देखिन्छ। किनभने खरिद अनुमान कार्यालयले खरिद प्रक्रिया हेर्ने रहेछ, त्यहाँ जुन व्यवसायीहरू व्यापारीहरू चाहिँ त्यो खरिद बिक्री प्रक्रियामा संलग्न हुन्छन् र त्यसपछि जुन कार्यालय संलग्न हुन्छ त्यही कानूनलाई टेकेर त्यही विधि कार्यविधि निर्देशिका त्यो अन्तर्गतका जे जे विषयवस्तुहरू छन् त्यसैलाई टेकेर फेरि भित्री प्रकारको चाहिँ एउटा अनियमितता हुने रहेछ। अब त्यो भित्री प्रकारको अनियमितता चाहिँ ठ्याक्कै कति एमाउन्टमा कसरी भयो भन्ने कुरा यो नीतिगत भ्रष्टाचार जस्तै अथवा भनौँ नीतिगत अनियमित जस्तै त्यसलाई भेटाउन चाहिँ गाह्रो पर्ने रहेछ। तर अनुमान कार्यालयले के भन्छन् भने कुनै पनि टेन्डर प्रक्रिया अगाडि बढाउँदाखेरि जस्तो मानिलिनु कापी कलम मसी टेबल कुर्सी के किन्यो त्यो किन्ने कुराको मात्रै चाहिँ नि टेन्डर गर्नुपर्छ अथवा चाहिँ त्यसको कोटेसन गर्नुपर्छ भन्ने चाहिँ त्यसले मान्यता हामी हाम्रो खास मान्यता चाहिँ त्यो हुन्छ भन्ने चाहिँ उनीहरूले त्यो लजिक गर्छन्। तर मन्त्रालयहरूले चाहिँ के गर्छन् भन्नुहोला भने नचाहिने सामानहरूको पनि लिस्ट सहित चाहिँ नि टेन्डर गर्छन्। जुन सामग्रीहरू चाहिँ नि त्यो सम्बन्धित कार्यालयलाई चाहिँदैन र त्यसपछि उनीहरूको सायद त्यो चाहिँ व्यापारीसँग अथवा त्यो जसले चाहिँ त्यहाँ सामानको आपूर्ति गर्छ त्यो आपूर्तिकर्तासँग उनीहरूको कुनै पनि स्तरको मिलेमतो हुन्छ अथवा लेनदेन हुन्छ र त्यसपछि उसले नचाहिने सामानहरूमा मूल्य चाहिँ सुन्न हाल्छ एउटा अथवा केही थोरै हाल्छ, एक रुपियाँ हाल्छ, दुई रुपियाँ हाल्छ, पाँच दस रुपियाँ हाल्छ र केही चाहिँ चाहिने सामान पनि जो उसँग विगतदेखि स्टक रहेको हुन्छ अथवा एउटा सामान त्यहाँ बिक्री गरेर अर्को सामान उसले सस्तोमा दिन सक्छ त्यो सामानहरूमा पनि उसले चाहिँ मूल्य सस्तो एक रुपियाँ राख्छ, पन्नाको मूल्य एक रुपियाँ राखेको भेटियो होइन, तपाईँको चाहिँ एउटा सोफासेटकै मूल्य एक रुपियाँ राखेको छ, हिटरको जस्तो अब के अरे यो चाहिँ एसीको मूल्य नै पचास रुपियाँ राखेको छ डेढ टनको एसीको। अब यस्तो खालको चाहिँ यो एउटा प्रकारको यो चाहिँ यिनीहरूको एन कार्यविधि निर्देशिका नै यहाँनिर केही चाहिँ फल्ट भएको भन्ने चाहिँ एउटा देखिन्छ र यसमा लजिक फेरि उनीहरूको चाहिँ यो होइन, यहाँ चाहिँ उनीहरूको मिले मात्रै हो भन्ने चाहिँ देखिन्छ। यो कुरा चाहिँ हामीले यसरी भेटाएका छौँ।
केही थप्छु, यो चाहिँ व्यापारीहरूले कसरी गर्ने रहेछन्, यो चाहिँ कसरी सम्भव हुँदो रहेछ सामान्य रूपमा हेर्दा चाहिँ एक रुपियाँमा केही कुरा पनि उपलब्ध हुँदैन नि त, एक रुपियाँ कसरी उपलब्ध गराउन सक्छन् भन्ने कुरा चाहिँ हामीलाई पनि सुरुमा त एकदम अचम्म लागेको थियो। खासमा त्यो टेन्डर व्यापारीको पर्सपेक्टबाट हेर्दा उसले कसरी सम्भव गराउँदो रहेछन् भने उदाहरणजीले पनि भन्नुभएको थियो जुन कुरा चाहिँ थोरै चाहिने हो त्यसलाई चाहिँ थोरै मूल्यमा दिने, जस्तो कि एउटा पेन ड्राइभ मन्त्रालयले दसवटा पेन ड्राइभ मागेको छ भने दसवटा पेन ड्राइभको एक एक रुपियाँ दियो भने पनि यदि उसको त्यो मूल्य चाहिँ त्यो पेन ड्राइभको एक हजार रुपियाँ मूल्य बराबरको पेन ड्राइभ हो उसले चाहिँ एक रुपियाँ दियो भने दसवटा पेन ड्राइभ दिँदा उसलाई कति पऱ्यो 9,990 रुपियाँ घाटा भयो होइन। अब त्यसको पूर्ति चाहिँ उसले कहाँबाट गर्दो रहेछ भने अरू धेरै चाहिने सामान त्यो एउटा फोटोकपी रिम हो त्यो जुन मन्त्रालयमा धेरै चाहिन्छ, जस्तो कि त्यहाँ चाहिँ 500 चाहिँ फोटोकपीको रिम चाहिएको छ, फोटोकपी पेपरको 500 बनाउने मन्त्रालयलाई चाहिएको छ भने उनीहरूले त्यसमा चाहिँ के गरिदिन्छन् भने त्यसको चाहिँ वास्तविक मूल्य 100 रुपियाँ हो त्यो चाहिँ तिनीहरूले 180-200 रुपियाँसम्म गरिरहन्छ, 500 × 100 गर्दा त अर्को उतातिर त फेरि अर्को नाफा भनेको 50,000 हुन्छ अधिकतम जुन चाहिँ बढी उपयोग हुन्छ अधिकतम मूल्य राख्ने, दसवटा पेन ड्राइभमा चाहिँ 9,000 रुपियाँ घाटा भएर के भयो अर्को सामानबाट 50,000 रुपियाँ नाफा हुन्छ त्यसरी सम्भव
गराउने
किन गरिदिँदैछन् भने त्यो चाहिँ किन टेन्डर हाल्ने बेला कस्तो हुँदो रहेछ भने टेन्डरको चाहिँ समग्र जस्तो कि मन्त्रालयले चाहिँ यो सामानको लागि भनेर टेन्डर आह्वान गरेका हुन्छ त्यसको लागि समग्र मूल्य क्यालकुलेसन एउटाले यदि सामान बराबर चाहिँ मैले 9,50,000 उपलब्ध गराउँछु भन्यो अर्कोले 9,49,000 उपलब्ध गराउँछु भन्ने त छानिने भयो नि त सस्तोमा भयो त्यो चाहिँ के हो त्यसले चाहिँ के सपोर्ट गर्दो रहेछ उनीहरूलाई भने त्यसरी कुनै सामानलाई सस्तो गरिदिँदाखेरि चाहिँ माथि चाहिँ टोटल अमाउन्ट जति हुन्छ त्यसलाई चाहिँ तल आउँदो रहेछ भनेपछि टेन्डरमा पनि पर्न सजिलो भयो, अरू कुरा आफ्नो नाफा त छँदैछ नाफा जुन सामान बढी जान्छ त्यसमा राख्ने, जुन सामान थोरै जान्छ जुन सामान चाहिँ थोरै मागिया छ, जस्तो नारदीले भने जस्तो मिले मतलब भा ठाउँमा जुन सामान चाहिँ जस्तो कि 500 पेनड्राइभ भनेर मजाले चाहिने वास्तवमा चाहिने चाहिँ 100 500 पेनड्राइभ भनेर कोटेसन भने 500 पेनड्राइभको 500 रुपियाँ लिएर आए त थोरै भयो नि त, टोटल अमाउन्टमा थोरै हुने भयो, खासमा किन्दिन त उसले थोरै किनिहाल्छ, त्यहाँ घाटा पनि थोरै हुने भयो, अर्को त्यसको साटो चाहिँ अर्कोमा चाहिँ बढी मूल्य राखेर पैसा पनि
अर्को यसमा चाहिँ हामीले समाचारकै क्रममा केही व्यापारीहरूसँग पनि यो विषयमा कन्सर्न गरेका थियौँ, तपाईँले कसरी उपलब्ध गराउनु भयो त यो भन्ने सन्दर्भमा केहीको चाहिँ अब जस्तो हामीले नियमित रूपमा दशकौँदेखि यिनीहरूसँग हामीले कारोबार गर्दै आएका छौँ, कारोबार गर्दै आउँदाखेरि अब यिनीहरूले सामान माग्छन् भनेर हामीले ठुला ठुला पार्टीहरूसँग धेरै सामान खरिद गर्छौँ, धेरै सामान खरिद गर्दाखेरि सामान्यतया पनि केही प्रतिशत त हामीलाई छुट हुन्छ र प्रतिस्पर्धाको क्रममा हामीले कतिपय सामान चाहिँ त्यसभन्दा 1 रुपियाँमा राखिदिन्छौँ जुन कुरा अर्कोबाट त्यहाँ उठाउन सकिन्छ र त्यो चाहिँ कटाउन पनि सकिन्छ र हाम्रो ठेक्का पनि पर्छ र हाम्रो लाइसेन्सको चाहिँ भ्यालुएसन पनि अर्को वर्षको लागि चाहिँ राम्रो हुन्छ भन्ने प्रकारको चाहिँ उनीहरूको पनि केही व्यवसायीहरूको लजिक पनि फेरि यसमा त्यो देखिन्थ्यो। तर यसमा मूलत के देखिन्छ भने मन्त्रालयहरूमा काम गर्ने अथवा चाहिँ भिभीआईपी कार्यालयमा काम गर्ने कुनै पनि व्यापारीहरू डुब्या छैन हेर्नुहोस् यो कारोबारमा, उसले सस्तोमा सामान आपूर्ति गरेका छ जुन अचम्मै लाग्ने प्रकारको छ जुन हाम्रो मार्केटमा सम्भवै छैन भने तर उनीहरू कोही पनि डुबेका छैनन् अथवा घाटामा गएका छैनन् भन्दाखेरि यसको चाहिँ अन्तत चाहिँ उनीहरूको कहीँ न कहीँ त फेरि त्यो जो लिस्ट चाहिँ सबै प्रकाशन गर्ने खरिदको चाहिँ लिस्ट सूची चाहिँ पुरै प्रकाशन गर्ने तर केही सामान मात्रै खरिद गर्ने र चाहिँ थोरै मूल्य भएका सामानहरू खरिद नगर्ने र त्यहाँनिर मिले मतो गर्ने आशंका देखिएको छ, हामी त्यो स्तरमा अध्ययन चाहिँ गरिसकेका छैनौँ। फेरि
यसरी लोकान्तर अनलाइनले नियमित रूपमा चाहिँ सूचना माग गर्दा कस्ता कस्ता चुनौतीहरू आइपर्यो, सजिलै सूचना पाइएको छ कि छैन अथवा पाउन कसरी कठिन छ, सूचना पाउनको लागि के कस्तो कदम चाल्नु पर्यो, के गर्नु पर्यो, त्यो विषयमा के
नाराजीले नै भन्नुहुन्छ अलिक बढी सूचना ल्याउने काम मात्रै भन्दा उहाँनै बढी सक्रिय हुनुभएको
छ, उहाँले नै हेरिरहनु सूचना त्यही त माग गर्दा कस्ता कस्ता चुनौतीहरू आइपर्यो त, सजिलै सूचना पाइयो पाइएन, के अप्नाउनु पर्यो सूचना पाउनको लागि, के छ नारायणजी यो विषयमा?
अब यो हामीले यहाँ चाहिँ खास गरेर व्यक्तिगत रूपमा मलाई अब लोकान्तरले पनि यो जिम्मा दिएको छ र सहयोगको रूपमा चाहिँ कानुनीदेखि लिएर जे कुरा मेरा कतिपय सीमाहरू हुनसक्छन् त्यही यसमा चाहिँ आरसीजीले मलाई सहयोग गरिरहनु भएको छ। हामीले जुन सूचनाको हक सम्बन्धी नियम ऐनमा चाहिँ जुन व्यवस्था गरिएको छ त्यो अनुसारकै ढाँचामा पत्र तयार गरेर केही समय अगाडि फ्रिडम फोरमकै एकजना साथीले सुरुको अवस्थामा आएर केही यो विषयमा चाहिँ सुरुवाती अवस्थामा यसरी चाहिँ माग्न सकिन्छ, यस्ता अब्स्ट्याकलहरू उहाँसँग चाहिँ केही योसँग सम्बन्धित केही सहयोगहरू मागेका थियौँ र उहाँले पनि हामीलाई सुरुको प्रारम्भिक अवस्थामा योसँग सम्बन्धित केही सिकाइ उपलब्ध गराउनु भएको थियो र अब यसमा कठिनाइहरूको विषय के छ भन्नु होला भने हामीले ढाँचामै मागेका छौँ, कानुनमै टेकेर चाहिँ सूचना माग्ने गरेका छौँ र त्यो ती सूचनाहरू के मागेको भन्ने कुरा त हाम्रो अगाडि छलफल भइसक्यो र त्यो चाहिँ ढाँचा मागिसकेपछि कानुनी प्रक्रियामा प्रवेश गर्दाखेरि के छ भन्नु होला भने अब ती हामीले मागेका सूचनाहरूमा उनीहरूको कहीँ न कहीँ गडबडी भएकै छ र त्यो गडबडी भइसकेपछि सकेसम्म उनीहरूले चाहिँ सूचना हामीलाई चाहिँ दिन चाहँदैनन्, केही सीमित ठाउँमा बाहेक धेरै ठाउँमा हामीले धेरै कसरत गरेर सूचना प्राप्त गरेका स्थिति छ। जस्तो अहिलेसम्म हेर्दा एकजना मन्त्रालयको चाहिँ सूचना अधिकारीले मेरो नम्बर नै ब्लक गरेका छन् होइन, अनि एकजना सूचना अधिकारीले एकजना सूचना अधिकारीले कतिपय त्यहाँ भएका गतिविधिका कुराहरू मैले आएर उहाँहरूसँग सेयर पनि गर्छु होइन, एकजना सूचना अधिकारीले राजीनामा नै दिइसके
सूचना अधिकारी पदबाट
त्यो मसँगै रिलेटेड यो उनले बहु मलाई मसँग सुरुमा चाहिँ उनले त्यति राम्रो व्यवहार पनि गरेनन् र पछि चाहिँ उनले राजीनामै पनि दिए। हो यसमा कस्तो सूचना अधिकारीसँग सूचना नहुने होइन सम्बन्धित शाखा जुन हामीले अहिलेसम्म चाहिँ अलि यो सूचनाहरूमा चाहिँ खास गरेर रिलेटेड भनेको प्रशासन र त्यहाँको चाहिँ नि स्टोर लेखासँग सम्बन्धित सूचनाहरू हामीले माग्यौँ, तिनीहरूसँग त उनीहरू नै स्वयं ती क्रियाकलापमा ती शाखाहरू इन्भल्भ हुन्छन् अथवा तिनीहरू संलग्न भएर मात्रै त्यो प्रक्रियाहरू चाहिँ सम्पन्न हुन्छ खरिददेखि लिएर त्यहाँको उपयोगिताको विषय त त्यस कारणले उनीहरूले सकेसम्म ती सूचनाहरू चाहिँ हामीलाई दिन चाहँदैनन् र जुन चाहिँ सूचना अधिकारीले दिने समयावधि 15 दिनको हुन्छ त्यो सूचना अधिकारीले दिन सक्दैन त्यसपछि हामी उजुरी गर्छौँ कार्य प्रमुखलाई र कार्य प्रमुखले पनि धेरै सूचनाहरू हामीले कार्य प्रमुखलाई पनि उजुरी गरेका छौँ त्यसपछि कार्य प्रमुखले पनि दिँदैनन् र अनि हामी आयोगसम्म पुगेका छौँ र आयोगमा गइसकेपछि पनि हामीले कति धेरै सूचनाहरू प्राप्त गर्न सकेका छैनौँ अब जस्तो उनीहरूकै विरुद्धमा फेरि मुद्दा हाल्ने प्रक्रियामा हामी चाहिँ अहिलेसम्म लोकान्तरको तर्फबाट अथवा म आफ्नो व्यक्तिगत तर्फबाट कसैका विरुद्धमा पनि मुद्दा हाल्नेसम्म हामी गइएको छैन किनकि हाम्रो खास मकसद भनेको सूचना प्राप्त गर्ने हो र समाचार बनाउने हो अब उनीहरूलाई मुद्दामै पारेर उनीहरूको विभागीय कारवाही नै गराउने प्रकृतिको चाहिँ हाम्रो सोच चाहिँ होइन तर चाहिँ उनीहरूले सहज हिसाबले यसरी जनताले सामान्यतया सो कार्यालयले निश्चित समयावधिमा सार्वजनिक गर्नुपर्ने सूचना केही सन्दर्भमा वरिपरि रहेर हामीले सूचना माग्दा पनि नदिएको चाहिँ अवस्था छ र अत्यन्तै गाह्रो उनीहरूसँग चाहिँ कतिपयसँग चाहिँ कति तपाईँहरू आइराख्नु भएको कति दुःख दिन खोजेको हामीलाई भन्ने प्रकारको पनि अभिव्यक्ति छ भने कतिपय कार्यालयका अब ती सम्बन्धितहरूले होइन उहाँहरूको चाहिँ इन्ट्रेस्ट नै अर्कै हो कि हामीसँग बार्गेनिङ गर्न आएको हो भन्ने प्रकारको पनि जस्तो तपाईँको आयोगमा पठाएका कतिपय चिठीहरू उहाँहरूको चाहिँ हामीलाई दुःख दिने अथवा कुनै बार्गेनिङ गर्ने नियतका साथ गरिएको भनेर पनि चिठीहरू पठाएको हामीले देख्यौँ होइन अब हाम्रो नाममा किनकि फेरि उनीहरू सायद के कुरामा पनि अब फेरि डङ्गो पऱ्यो होला भने हामी त नियमित सूचना मागिरहेका छौँ फेरि कुनै पनि प्रकार जस्तो लोकान्तर अनलाइनमा कुनै पनि मन्त्रालयको विभागको सूचना त यहाँ बस्दैन अथवा विज्ञापन बस्दैन र त्यो विज्ञापनसँग हाम्रो कुनै रिलेसन छैन किनकि त्यो त पत्र पत्रिकाहरू अरूसँग रिलेसन होला बरु होइन त्यस कारणले गर्दाखेरि हाम्रो कहीँ बार्गेनिङ पनि छैन भने चाहिँ त्यसपछि अन्त अहिले पछिल्लो समयसम्म जाँदै गर्दा यिनीहरू खासमा समाचारकै लागिरहेछन् भन्ने कुरा केहीले बुझ्दै गएको देखिन्छ केहीले चाहिँ अत्यन्तै अप्ठ्यारो महसुस गरिराखेका छन् यो खालको चाहिँ स्थिति छ
सूचना मागपछि बनेका संसारको बारेमा के कस्तो प्रभाव पर्यो भने त अलिकति अगाडि पनि छलफल भयो यसमा चाहिँ के परिवर्तनहरू भए कुन कुन सूचना मागेर कुन कुन मन्त्रालयबाट अथवा के विषयमा चाहिँ परिवर्तनहरू आए के छ आरसीजी यस विषयमा
यो चाहिँ अहिले हामीले केही चाहिँ अलिकति उल्लेख गरेका थियौँ जस्तो कि ऊर्जा मन्त्रालयकै कुरा गर्दाखेरि त्यहाँ हामीले चाहिँ मर्मतमा चाहिँ सबैभन्दा धेरै खर्च भएको थियो त्यो मन्त्रालयको हामीलाई प्राप्त सूचनामा र हामीले समाचार बनाइसकेपछि त्यहाँ एउटा समिति बन्यो अब चाहिँ त्यहाँ समितिले हामीसँग उहाँहरूसँग चाहिँ प्राविधिक जनशक्ति पनि थियो सबै थियो हुँदाहुँदै पनि उहाँहरूले त्यसको प्रयोग गरिराख्नु भएको थिएन अब चाहिँ के हुने भयो त्यहाँ भने त्यो एउटा समितिले हेर्छ पहिला ड्राइभरले चाहिँ इस्टिमेट तयार पारेर ल्याएपछि त्यो इस्टिमेट अनुसार मर्मत गर्नुपर्ने हो कि होइन भनेर हेर्छ हेरिसकेपछि अनि त्यो हो रहेछ भने मात्रै मर्मत गरिन्छ त्यो एउटाको अर्को हामीले पछिल्लो रघुवीर महासेठकै सन्दर्भमा पनि उहाँले गाडी चाहिँ हामीले अघिल्लो दिन समाचार प्रकाशन गर्ने दुइटा गाडी अझै फिर्ता गर्नु भएको छैन भनेर उहाँले भोलिपल्टै चाहिँ गाडी फिर्ता गर्नुभयो त्यसपछि के विज्ञप्ति निकाल्नु भयो भनेर सचिवालय मार्फत मैले गाडी फिर्ता गरिसकेका हो मैले गाडी फिर्ता गरिसकेका थिएँ यो बेकारमा के समाचार आयो भनेर लेख्नुभयो खासमा उहाँले गाडी भोलिपल्टै गर्नुभएको त्यसपछि हामी फेरि गयौँ उहाँले त यस्तो गर्नुभयो हामीले पहिला समाचार प्रकाशित गरेपछि उहाँले खण्डन गरेपछि त हामीलाई खण्डन त पठाउनु भएको थिएन तर उहाँले अन्य विभिन्न अनलाइन मार्फत त्यो चाहिँ प्रकाशित गराउनु भयो हामीलाई चाहिँ खासमा त उहाँले गलत हो भने हामीलाई आधिकारिक रूपमा खण्डन उपलब्ध गराउनु पर्थ्यो उहाँले हामीलाई खण्डन उपलब्ध गराउनु भएन तर अन्य विभिन्न अनलाइनबाट आएपछि पनि हामीले चाहिँ के भयो भने हाम्रो कोही न्युजमा उहाँले फेरि क्वेसन उठाइसकेपछि त हाम्रो दायित्व हुन्छ त्यसलाई यो चाहिँ सही हो भनेर फेरि हामी गयौँ हाम्रो स्रोतहरूलाई प्रयोग गऱ्यौँ कतिपय स्रोतहरू चाहिँ मन्त्रीको सवालमा कति अप्ठ्यारो चाहिँ के हुने रहेछ भने कर्मचारीले नाम भन्न तयार नहुने नेता हो भोलि फेरि अर्को मन्त्री भएर आउँछ अर्को आउँछ उसलाई कहाँ कहाँ अप्ठ्यारो पार्छ त्यो भएपछि उहाँहरू नाम भन्न तयार हुनुहुन्न उहाँहरूले सूचना उपलब्ध गराउनुहुन्छ उहाँले चाहिँ मन्त्रालयमा फोन गरेर पनि गराउनु भयो अरे मैले दिइहाल्थेँ गाडी फिर्ता गरिहाल्थेँ तपाईँहरूले भन्नु पर्थ्यो के गरे यस्तो उस्तो भनेर फेरि पछि हामीले दोस्रो चरणमा चाहिँ उहाँले गाडी फिर्ता नगर्नु भएको हो यो गाडी यहाँबाट लिनुभएको थियो उहाँको लागि भनेर यो गाडी खरिद गरिरहेको थियो यस्तो यस्तो भनेर पछि गयौँ त्यो भयो अनि कतिपय ठाउँमा चाहिँ मन्त्रालयमा पहिला धेरैवटा गाडी प्रयोग गर्ने ऊर्जा मन्त्रीले पनि विद्युत प्राधिकरण गाडी ल्याएर प्रयोग गरिराख्नु भएको थियो के थियो त्यो पनि उहाँले रिटर्न गर्नु भएको छ त्यसपछि अरू अरू कुरामा पनि यस्तै अनियमितताका कुरामा अरू चाहिँ देखिने कुरा जुन हामीले चाहिँ यो सामानको टेन्डरको कुरा छ यो चाहिँ अब अहिले तत्काल रिजल्ट देखिने कुरा भएन गाडी चाहिँ कतिपय धेरै दुरुपयोग भएर गाडी प्रयोग फिर्ता भएको छ अहिले वास्तविक प्रयोग भएको अवस्था पनि छ जति सुविधा पाउनु हो त्यति प्रयोग भइरहेको इन्धनको सवालमा केही हदसम्म नियमअनुसार अथवा पाउने नियम जति हो त्यो अनुसार प्रयोग भइरहेछ केही सुधार भएको छ त्यसमा अर्को यो टेन्डर प्रक्रियामा यो आर्थिक अनियमितता कुराहरू छन् त्यसमा चाहिँ अब अहिले रिजल्ट देखिँदैन
खरिद प्रक्रियामा केही मन्त्रालयले भनेका छन् है केही मन्त्रालयहरूले के बनाएको छ भने तपाईँहरूले यो माग दिइसकेपछि अहिले चाहिँ केही परिवर्तन हुँदैछ है, हाम्रोमा चाहिँ केही सिस्टममा जाँदैछन् यिनीहरू जस्तो हामीले लागेको छ भनेर चाहिँ केही कर्मचारीहरूले हामीसँग प्रतिक्रिया जनाएको स्थिति छ।
अर्को एउटा चाहिँ यो नारायणले पनि भन्दै हुन्थ्यो, भोलि उहाँले के भन्दै हुन्थ्यो अहिले फेरि जोडौँला। अर्को चाहिँ हामीले यो सिन्धुपाल्चोकको इन्द्रावती नदी दोहनको विषयमा पनि एउटा गरेका थियौँ होइन, त्यहाँ नदीमा चाहिँ कसरी स्थानीय तह त्यसपछि त्यहाँको राजनीतिक नेतृत्व सबैको सेटिङमा कसरी चाहिँ नदी दोहन भइरहेछ भनेर, त्यसमा पनि एउटा सकारात्मक परिवर्तन चाहिँ के आयो भने त्यो दोहन चाहिँ रोकिए अवस्था छ, नगरपालिकाले एउटा निर्णय गर्यो अब हामीले एउटा निश्चित मापदण्ड बनाएर कति चाहिँ उत्खनन गर्ने कति के गर्ने भने मापदण्ड बनाउँछौँ, कुनै यो कानुन विपरीत ऐन विपरीत दोहन भइरहेछ भने त्यसलाई रोक्ने र हामीले चाहिँ अब यो ऐन अन्तर्गत अथवा यो चाहिँ जति चाहिँ उत्खनन गर्न मिल्ने हो हाम्रो चाहिँ सबै हिसाबले चाहिँ कतै पनि प्रभाव नपर्ने गरी गर्छौँ भनेर चाहिँ उहाँले रोकिराख्नु भएको छ। अर्को चाहिँ हामीले एउटा मेडिसिटीको समाचारमा पनि अस्पतालको सन्दर्भमा नि केही चाहिँ गरेका थियौँ, त्यो चाहिँ एकदम गाह्रो भयो भने सुरुमा हामीले सूचना प्राप्त गरेका थियौँ अनौपचारिक रूपमा 15-17 रोपनीसम्म जग्गा मेडिसिटीले चाहिँ मिच्या छ, त्यो चाहिँ सार्वजनिक जग्गा सरकारी जग्गा चाहिँ उपभोग गरिरहेछ भन्ने थियो। त्यसपछि हामी खोज्दै गयो, खोज्दा यसमा चाहिँ धेरै अप्ठ्यारो भयो, नारायणजीले यसमा चाहिँ म र हाम्रो अर्को एकजना साथी हुनुहुन्थ्यो प्रेमजी, यसमा हामी लागेका थियौँ, हामीले चाहिँ पहिला सूचना माग्यौँ के माग्यौँ, पहिला हामीले मेडिसिटीको चाहिँ नाममा कति जग्गा छ ले भनेर माग्यौँ, गएर हेरौँ मेडिसिटीको नाममा यति जग्गा छ भनेर उहाँले हामीले जे माग्यो त्यही दिनुभयो, हामीलाई त त्यति थाहा थियो, उहाँले पनि जे माग्यो त्यही दिनुभयो, हेर्दाखेरि जग्गा देखिन्छ 20-30 रोपनी जग्गा भन्नु छैन, अब त्यहाँ छ 200-300 रोपनी जग्गा, अब त्यसपछि अलमल भयो, त्यसपछि फेरि हामी गयौँ अब के चाहिँ छ त भनेर, अनि धेरै जग्गा त उनीहरूको चाहिँ आश्विन्स मेडिकल कलेजको नाममा रहेछ, हामीले त्यहाँ चाहिँ गएर पछि खोज्दै जाँदा त्यो पत्ता लाग्यो, त्यसपछि आश्विन्स मेडिकल कलेजको नाममा कति जग्गा छ त्यो पनि ले भन्यो, त्यो भन्दाखेरि एउटा चाहिँ लगभग 125-30 रोपनी जग्गा आयो, त्यो दोस्रो चरणमा मागेर हामीलाई यसमा एकदम धेरै मेहनत गरेको थियो हामीले, त्यसपछि चाहिँ अझ चाहिँ त्यहाँको जग्गाहरू त अझै बाँकी रह्यो, त्यतिमा मात्रै पनि होइन, गर्दै जाँदा अनि पछि हामीलाई थाहा भयो हामीले पछि चाहिँ के गरेर माग्नुपर्ने अवस्था आयो भने त्यो वडामा कति चाहिँ सरकारी सार्वजनिक जग्गा छन् अनि व्यक्तिगत रूपमा चाहिँ यो संस्थाका नाममा कति कति कसको नाममा कति जग्गा छन् भनेर माग्दै जाँदा उनीहरूले विभिन्न कम्पनी खडा गरेर मेवल अब्रेल प्राली भनेको छ, कतै कतै चाहिँ केही इन्भेस्टमेन्ट प्राली, कतै हाउजिङ छ रुबिन हाउजिङ के विभिन्न कम्पनी खडा गरेर यो चाहिँ हदबन्दीबाट बस्नलाई जग्गाहरू राखेको रहेछ, त्यो गर्दै गएपछि धेरैवटा सूचना मागिसकेपछि त्यसमा चाहिँ हामीलाई पनि सहयोग पनि गर्नुभएको थियो, जस्तो कि अन्यत्र जस्तो 15 दिनको म्यादै कटाइदिने अनि त्यसपछि सकेसम्म 15 दिन बिताउने, कतिपय के छ सूचना घरले चाहिँ 15 दिन म्याद भन्छ नि त सूचना अधिकारीलाई, उनीहरूलाई दिन मन नलागे सूचना रहेछ भने 15 दिन त्यहाँ रोक्ने, त्यसपछि पनि हामीले त गएर कार्यालय प्रमुखलाई निवेदन गर्ने हो, त्यसपछि अर्को 7 दिन त्यहाँ गुजार्ने, 7 दिन भएपछि नै अझ के गर्ने, हामी आयोगमा जाने हो, उनीहरूलाई दिन मन नलागेर चाहिँ अड्काउन मन लागेर त भने चाहिँ आयोगमा जाने, आयोगले चाहिँ फेरि सोध्छ किन नद्या भनेर, आयोगले निर्देशन दिँदासम्म 1.5-2 महिना चाहिँ जाँदाखेरि त्यो कतिपय त विषयवस्तु नै डिसमिस भइसकेको अवस्था हुन्छ, त्यसरी पनि प्रचलन छ, तर यो सवालमा चाहिँ हामीलाई सहयोग गर्नुभयो, हामीले चाहिँ मागेको सूचना सम्भव भएसम्म तत्काल दिनुभयो, त्यो हिसाबले धेरैवटा सूचना मागेपछि हामीले के पत्ता लगायौँ भने मेडिसिटीले चाहिँ लगभग 3.5 रोपनी जग्गा चाहिँ राजकुलोको जग्गा र सार्वजनिक प्रति जग्गा चाहिँ त्यो भवनको कम्पाउन्डभित्र पारेछ भनेर हामीले पत्ता लगायौँ, त्यो चाहिँ धेरैवटा सूचना मागेपछि त्यो सूचनाहरूलाई जुदाएर पहिला चाहिँ मेडिसिटीको जग्गाहरूको हामीले त्यसपछि गएर ट्रेस यो चाहिँ ब्लु प्रिन्टहरू माग्यौँ हामीले नाम गएर अनि त्यसपछि त्यो किताहरू जुदाएर सबै गर्दै जाँदा चाहिँ बिचमा कति जग्गा पर्छ भनेर निकाल्यौँ, त्यो हुँदाखेरि चाहिँ त्यहाँको पनि मेडिसिटीको सवालमा पनि अब त्यसमा अहिले चाहिँ ठोस चाहिँ ठ्याक्कै भइसकेको चाहिँ छैन, तर त्यसमा नि एउटा के परिवर्तन चाहिँ भएको छ भने नाभिमा चाहिँ उनीहरूको चाहिँ त्यो जग्गा 60 फेरियो जस्तो कि सरकारी जग्गा राजकुलोहरू चाहिँ कसैको भवनभित्र पर्यो प्लानिङ पर्मिट लिएको अनुमति लिएर बनाएको ठाउँमा चाहिँ पर्यो भने त्यसको सट्टामा चाहिँ सार्वजनिक नै उपयोग हुने गरी जग्गा सट्टा दिन सक्ने भन्ने कानुन व्यवस्था छ, उनीहरूले गर्न लागे चाहिँ के थियो भने त्यो सट्टा जग्गा पनि आफूलाई मात्रै प्रयोग हुने गरी दिने क्या, जस्तो कि आफ्नो कम्पाउन्डको रूपमा प्रयोग हुने हो, कम्पाउन्ड भित्र अथवा बाहिर जहाँ राखे पनि आफ्नो गाडी पार्किङमा हुने भयो, आफूलाई निजी बाटोको लागि प्रयोग हुने भयो, त्यसरी सट्टा दिने गरी कागजपत्र सब मिलाउने त्यो गरी नापीमा एउटा फाइल अगाडि बढिरहेको थियो, हाम्रो त्यो समाचार आएपछि चाहिँ त्यो फाइल अड्क्या छ। अर्को कुरा चाहिँ तिनीहरूले चाहिँ अब फेरि अब यो त्यहाँ सर्जमिन गरेर सबै स्थानीयलाई काम लाग्ने गरी दिनुपर्ने अवस्था रहेछ, तर त्यो भइसकेको छैन, हामीले त्यसमा पनि निरन्तर प्रेसर चाहिँ क्रिएट गरिरहेको छ।
अर्को एउटा विषय चाहिँ समाचारका भागहरूमध्ये एउटा भाग चाहिँ हाम्रो वैदेशिक भ्रमणसँग सम्बन्धित पनि छ, मन्त्रालयका मन्त्रीहरू र कर्मचारीहरूको वैदेशिक भ्रमण अब त्यसमा के छ भने जस्तो भ्रमणको एउटा शीर्षक हुन्छ, कुन शीर्षकमा भ्रमण जाने भन्नेपछि त्यो शीर्षकमा सम्बन्धित मान्छे जानु पर्यो, सम्बन्धित विषयको विज्ञ अथवा कर्मचारी अथवा मन्त्री जानु पर्यो भने, तर त्यो शीर्षकमा त्यो सम्बन्धित कसको चाहिँ त्यहाँ अब निर्णय गर्ने पहुँच छ, त्यो पहुँचवालाको उसका सम्बन्धित मान्छेहरू जुन विषयमा विज्ञ नै छैन अथवा ऊ भ्रमणमा त्यहाँ जान उपयुक्त नै छैन, त्यसरी पनि भ्रमण गएर करोडौँ रुपियाँ चाहिँ मन्त्रालयहरूमा खर्च भएको देखिन्छ, त्यो पनि हामीले समाचार पाएका छौँ।
भ्रष्टाचार, व्यतिथि, अपारदर्शी सूचनाको हकको प्रयोग र यसबाट बनेका संसारको प्रभावलाई कसरी लिनुहुन्छ?
अब भ्रष्टाचार, व्यतिथि, विसङ्गति चाहिँ व्याप्त छ हाम्रो यो हाम्रो राज्य व्यवस्था, हाम्रो यो सरकार सञ्चालन, कर्मचारी तन्त्र, हरेक ठाउँमा चाहिँ अथवा हामीले जहाँ हेऱ्यौँ भने पनि भ्रष्टाचार, व्यतिथि चाहिँ व्याप्त छ। अब यो हिसाबले हामीले यो सूचनाको हकमा पनि कतिपय कुरा, यो समयको म्याद, त्यसपछि गएर उनीहरूले सूचना दिँदाखेरि हामीले चाहिँ पहिला निर्गुल गर्न नसक्ने कुरा, जस्तो कि उनीहरूले चाहिँ केही सूचना चाहिँ लुकाए भने पनि हामीलाई अब त्यो चाहिँ लुकाइयो भनेर पत्ता लगाउनु पनि त हामीले फेरि त्यहाँ के हो भन्ने पत्ता लगाउनु पर्यो, केही केही कुरा चाहिँ अप्ठ्यारा छन् होइन। हुन त यहाँ कम सूचना दिए पनि कारवाही हुने भन्ने छ, हामीले त्यो सूचना चाहिँ वास्तविक हो कि लुकाएर दिएछ भन्ने पनि पत्ता लगाउन नसक्ने अवस्था छ, त्यो हिसाबले केही अप्ठ्यारा त छन्। तर यदि हुँदाहुँदै पनि हामीले सूचनाको हक प्रयोग गरेर मागेका सूचनाका आधारमा बनेको समाचारले केही हदसम्म सुशासन कायम गर्नका लागि, केही हदसम्म त्यही गाडीकै सन्दर्भमा भने बढी प्रयोग भइरहेको अथवा सुविधा नपाउने कर्मचारीले प्रयोग गरिरहेको गाडी फिर्ता गरेका छन्, त्यो चाहिँ सही ठाउँमा प्रयोग भएको छ, त्यो हिसाबले त्यहाँ त्यो राम्रो काम भयो। अर्को कुरा जुन मर्मतकै सवालमा हामीले भन्यौँ, जुन कुनै पनि नियमन बिना जथाभावी खर्च भइरहेको थियो, कुनै एक दुई मन्त्रालय भने पनि त्यो चाहिँ एउटा संयन्त्र बनाए सुरु गरे, त्यसमा पनि एउटा अनियमितता रोक्नलाई यसले सहयोग गरेकै भयो होइन। यो ऐन अन्तर्गत नै यही ऐनलाई प्रयोग गरेर ल्याएको सूचनाका आधारमा बनेको समाचारले परेको प्रभाव भयो, त्यो हिसाबले सूचनाको हकसँग सम्बन्धित ऐनले केही हदसम्म व्यतिथि, विसङ्गति, भ्रष्टाचारलाई रोक्नलाई सहयोग पुगेका छ, तर पर्याप्त छैन। यसलाई चाहिँ अझै सूचनाको हक सम्बन्धी ऐन अनि यसका व्यवस्थाहरूलाई चाहिँ अथवा यसलाई अझै प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने कुराहरू पनि गर्नुपर्ने आवश्यकता छ। अर्को आयोगको पनि मैले एउटा सूचना जोड्छु भन्दै थिएँ, मैले सचिवहरूसँग सम्बन्धित केही सूचना मागेका थिएँ, उहाँहरूको चाहिँ शैक्षिक योग्यता, त्यसपछि उहाँहरूको अहिलेसम्मको चाहिँ सेवा अवधिमा उहाँहरूले के काम गर्नुभयो, कहिले कारवाही पर्नु भएको छ कि छैन, पुरस्कृत हुनुभएको छ कि छैन, उहाँहरूको सेवा अवधि कति हो, उयोसँग सम्बन्धित सूचना मागेका थिएँ। तर यो माथिल्लो तहको सूचना भए सचिवहरूको भएसम्म सबै ठाउँमा मैले अहिलेसम्म त्यो सूचना प्राप्त गरेको छैन। त्यो सूचना मैले पहिला या निजामत किताबखानासँग मागेँ, उहाँहरूले दिन मिल्दैन भन्नुभयो, मिल्दैन भनेपछि मैले फेरि सूचना अधिकारीलाई मागेँ, उहाँले दिन मिल्दैन भन्नुभयो, वैयक्तिक गोपनीयताको हक सम्बन्धी ऐन अन्तर्गत यो दिन मिल्दैन भन्नुभयो। त्यसपछि मैले कार्यालय प्रमुखलाई उजुरी गरेँ, उहाँले पनि दिन मिल्दैन भनेर त्यही व्यवहारको पठाउनु भयो। मैले त्यसपछि आयोग गएँ, आयोगमा गएर त्यहाँनिर पहिला सुरुमा आयोगमा पहिलो चरणको चाहिँ उजुरी गरेँ, त्यहाँबाट उहाँलाई सोध्नुभयो के कारण चाहिँ नदिएको, नदिनुपर्ने कारण के हो भनेर, उहाँले त्यही वैयक्तिक गोपनीयताको हक सम्बन्धी ऐन अन्तर्गत चाहिँ यो दिन मिल्दैन भन्नुभयो। भनेपछि फेरि मैले आयोगमा त्यो तीन महलले विवरण बनाएर त्यहाँ दिनुपर्ने रहेछ, त्यहाँ बनाएर फेरि दिएँ। त्यो दिने बेला चाहिँ के भएछ भने, पहिला सुरुमा मैले इमेलबाट पठाएँ, अनि त्यहाँ सचिवले चाहिँ त्यो प्राप्त गरेपछि यताउता गरेर यो चाहिँ प्रक्रिया के मिलेन भनेर दरपिट हालिदिनु भएछ। दरपिट हालेपछि मलाई चाहिँ थाहा भएन, दरपिट भएको छ भन्ने मलाई सूचना नै आइसकेको थियो। नआइसकेपछि मैले के गरेँ भने, मैले चाहिँ अब मेरो इमेलबाट पठा भएन होला, अहिलेसम्म केही जवाफ आएन भनेर यहाँ एकजना साथी पठाएर चाहिँ दर्ता गर्न लाएँ। त्यो दरपिट भइसक्यो मलाई थाहा थिएन, मैले फेरि दर्ता गरेँ, दर्ता भयो, त्यो प्रक्रिया अगाडि बढ्यो। अनि पहिलो चरणको उहाँहरूले सोध्नुभयो के कारण नदिएको भनेर, उहाँले जवाफ पठाइसकेपछि मैले दोस्रो चरणको चाहिँ पुनरावेदन पनि गरिसकेको छु, तर अहिलेसम्म कुनै जवाफ आएको छैन आयोगबाट। त्यहाँ एकजना कर्मचारीसँग चाहिँ मैले कुरा गरेको थिएँ, अब यो सर यो माथिको कुरा माथि नै तपाईँहरू आयुक्तजीसँगै आएर कुरा गर्नुहोस्, अब उहाँहरू जाने बेला भएको छ, उहाँहरूले पनि अहिले केही काम गरिराख्नु भएको छैन, यो अलिकति ठुलो विषय पनि भयो, त्यो हिसाबले चाहिँ अहिले केही गरिराख्नु भएको छैन भनेर त्यसरी अड्किरहेको छैन। आयोगमा गएर पनि मेरो यो सूचनाको सम्बन्धी एउटा मैले जुन सूचना मागेको थिएँ पाएको छैन, आयोगमा गएर अड्किरहेको छ। यी विभिन्न किसिमका अप्ठ्यारा त छन्, त्यति हुँदाहुँदै पनि केही हदसम्म व्यतिथि, भ्रष्टाचार, अनियमितता रोक्नलाई यो ऐनले चाहिँ सहयोग गरेको छ, र यो ऐन अन्तर्गत प्राप्त गरेका सूचनाहरूले सहयोग गरेका छन् भन्ने।
यसमा चाहिँ एउटा गर्नुपर्ने के देखिन्छ भने, जस्तो सूचनाको हक सम्बन्धी ऐन प्रयोग गरेर अघि उहाँले भने जस्तै कतिपय कुरा उनीहरूले व्यक्तिगत रूपमा, कतिपय संस्थागत, कतिपय अन्य के गोपनीयता भनेर चाहिँ नदिने गरेको हाम्रा धेरै सूचनाहरू पेन्डिङमै छन् अहिले पनि। जो कुरा मैले मागिरहेको, जस्तो प्रधानमन्त्री कार्यालयले वर्षेनी रूपमा चाहिँ मन्त्रीहरूको चाहिँ देखि लिएर प्रधानमन्त्रीहरूको सम्पत्ति सार्ने त गरिरहन्छ, तर त्यही एकमुष्टले 46 सालदेखिको भन्दाखेरि त्यही समेत व्यक्तिगत स्वतन्त्रताको कुरा गरेर दिएका छैनन् है। भने यस्ता कुराहरू छ भने यो चाहिँ सूचनाको हक प्रयोग गरेर के कुरा पाइने हो त भन्ने कुरा चाहिँ अलिकति यो चाहिँ क्लियरफाई गर्न पनि जरुरी चाहिँ देखिन्छ, त्यो भयो भने अलिकति सजिलो हुन सक्ने चाहिँ देखिन्छ। यो
अनि पत्रकारहरूले सूचनाको हक सम्बन्धी ऐनलाई चाहिँ किन प्रयोग गर्नुपर्छ, तपाईँहरूको पत्रकारहरूलाई सुझाव चाहिँ के छ त?
अब यो पत्रकारितामा एउटा के हुन्छ भने जुन सूचना सबैले सहजै प्राप्त गर्छन् त्यो समाचार भन्दा जुन सूचना लुकाइएको छ जुन चाहिँ सहजै प्राप्त हुँदैन त्यो चाहिँ समाचार महत्त्वपूर्ण हुन्छ। हाम्रो मुख्य दायित्व नै लुकाइएको कुरा चाहिँ जनतामा पुर्याइदिनु हो। अब हामीले सूचनाको हक यस्तो यस्तोमा प्रयोग गर्छौँ, यस्तो यस्तो केसमा सूचनाको हकको थिम नै त्यही हो। सूचना जुन चाहिँ लुकाइएको छ त्यो माग्नलाई मात्रै सूचनाको हक प्रयोग गर्ने हो। देखिने जुन चाहिँ गरेर दिने सूचना पार्टीबाट टाँसिने वेबसाइटमा राखिदिने कुरा त सूचनाको हक प्रयोग गरेर माग्नु पर्दैन। त्यो समाचारको महत्त्व त फेरि पाठकलाई चाहिँ धेरै नहुन सक्छ। जुन कुरा लुकाइएको छ त्यो प्राप्त गर्नलाई हामीले चाहिँ वैधानिक रूपमा जाने बाटो भनेको यही एउटा सूचनाको हकसँग सम्बन्धित ऐन हो। यही ऐनलाई प्रयोग गरेर हामीले लुकाइएको सूचना प्राप्त गर्न सक्छौँ। हामीसँग अर्को विकल्प त छैन कि हामीले अप्रत्यक्ष रूपमा स्रोतहरू प्रयोग गरेर ल्याउने सूचना भयो त्यो त हामीले गरिरहेछौँ, त्यो गरेर छोड्ने कुरा पनि भएन, गरिरहेछौँ। वैधानिक रूपमा चाहिँ हामीले प्राप्त गर्ने भनेको यही ऐन अन्तर्गत हो। त्यसकारण हामीले लुकाइएका सूचना राज्यले चाहिँ जनतालाई देखाउन नखोजेका लुकाउन चाहेका सूचनाहरू ल्याउनको लागि सूचनाको हकसँग सम्बन्धित ऐन प्रयोग गर्नुपर्छ, जुन चाहिँ पत्रकारका लागि पनि एकदमै धेरै सहयोगी भइरहेछ। हामीले पनि पत्रकारको रूपमा फेरि संस्थाको रूपमा माग्न पाउँदैन हामीले अहिलेसम्म। हामीले लोकान्तर.com भनेर सूचना माग्दैनौँ। माग्दा मैले म रामचन्द्र भण्डारी भनेर माग्ने, उहाँले नारायण नरियल भनेर माग्ने हो। प्रयोजन के भन्दा हामीले समाचार प्रयोजन भन्छौँ। समाचार छाप्ने प्रयोजनका लागि म व्यक्तिलाई सूचना चाहियो भनेर माग्ने हो। पत्रकारले माग्ने त्यसै गरी हो। त्यसरी मागेर हामीले सूचना सम्प्रेषण गरेर यसमा एक हिसाबले विभिन्न किसिमका व्यतिथिहरूलाई रोक्न सक्छौँ। त्यसकारण पत्रकारका लागि पनि यो एक हिसाबले अत्यन्तै आवश्यक छ। अर्को कुरा म साथीहरूलाई पनि केही सुझाव दिन चाहन्छु भने तपाईँहरूले सकेसम्म यी कुराहरूलाई चाहिँ सूचनाको हकको प्रयोग गरेर यस्ता लुकाइएका सूचनाहरू जनतामा पुर्याउने कामलाई निरन्तरता दिनुहोला। यस सम्बन्धमा केही अप्ठ्याराहरू छन् भने हामीले गर्न सक्ने सहयोग हामीले चाहिँ अहिलेसम्म गरिरहेको भएर हामीलाई अनुभव पनि छ केही हिसाबले, त्योसँग सम्बन्धित तपाईँहरूलाई सुझाव चाहियो भने हामी तपाईँहरूलाई हामीले भोगेका कुराहरू पनि बाँड्न तयार छौँ। र यी जुन सूचनाहरू राज्यले लुकाएका छन् र नागरिकलाई चाहिँ एक हिसाबले गुमराहमा राख्ने काम भएको छ, यसलाई बाहिर ल्याउन पनि तपाईँ हामी सबै मिलेर चाहिँ यो ऐनलाई प्रयोग गरेर, यो ऐनले दिएको हकलाई प्रयोग गरेर सूचना माग्यौँ र यसलाई जनतामा ल्यायौँ भने केही हदसम्म सुशासनको प्रत्याभूति हुन सक्छ, भ्रष्टाचार न्यूनीकरण हुन सक्छ, नागरिकले सहज सेवा पाउने अवस्था हुन सक्छ। त्यसकारण यसको प्रयोग गरौँ भन्न
सक्छ। त्यसमा चाहिँ तपाईँको अझ थप्ने कुरा के छ भने पत्रकारिता भनेको देशको चौथो अङ्गको रूपमा भयो होइन, राज्यमा प्रजातन्त्र सुशासन स्थापना गर्नको लागि हाम्रो पनि भूमिका हो। त्यस कारणले गर्दाखेरि यो जुन ऐन छ यो ऐनले चाहिँ हामीलाई राज्यमा सुशासन स्थापना गर्नको लागि यसले थप एउटा प्रकारको हामीलाई स्पेस दिएको छ।
आज हामीले सुन्यौं सूचनाको हक सम्बन्धी ऐनको प्रयोगपछि माग भएका सूचनाबाट खुलेको राज्य सञ्चालनको विभिन्न जिम्मेवारी बोकेका मन्त्री कर्मचारी तथा सार्वजनिक निकायका पदाधिकारीहरूले कसरी सार्वजनिक सम्पत्तिको दोहन गरिरहेका छन् भन्ने विषयवस्तु, साथै उक्त समाचार सम्प्रेषणपछि परेको सकारात्मक प्रभावका बारेमा सूचनाको हक सम्बन्धी ऐनको किन र कति महत्त्वपूर्ण छ भन्ने सन्दर्भ पनि। यहाँहरूलाई आजको पडकास्ट कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको टेलिफोन नम्बर 01410222 तथा इमेल मार्फत पनि हामीलाई प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।